बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
त्यो आधी बिहेरी त्यो तूफानको डर नहुँदो हो त्यो आधी बिहेरी त्यो तूफानको डर नहुँदो हो कमजोर यदि हामी निर्धनको घर नहुँदो हो चुम्दा हुन् कदम तिम्रा भाग्यले पछ्याउँदा हुन् चुम्दा हुन् कदम तिम्रा भाग्यले पछ्याउँदा हुन् गन्तव्य विहीन यदि तिम्रो त्यो सफर नहुँदो हो कमजोर यदि हामी निर्धनको घर नहुँदो हो रूप हुन्नथ्यो बदनाम नहुन्थ्यो सौन्दर्य कलङ्कित रूप हुन्नथ्यो बदनाम नहुन्थ्यो सौन्दर्य कलङ्कित कलुषित यदि तिम्रो त्यो नजर नहुँदो हो कमजोर यदि हामी निर्धनको घर नहुँदो हो मुस्कुराउँदो हुँ म पनि खुसीको गीत गाउँदो हुँ मुस्कुराउँदो हुँ म पनि खुसीको गीत गाउँदो हुँ खण्डित मेरो आस्था र विश्वास अक्सर नहुँदो हो कमजोर यदि हामी निर्धनको घर नहुँदो हो ढुङ्गा यदि तैँले आफूलाई तुल्याएको भए ए ज्ञानु ढुङ्गा यदि तैँले आफूलाई तुल्याएको भए ए ज्ञानु बिरानो तेरा लागि आज यो सहर नहुँदो हो त्यो आँधी बेरी त्यो तुफानको डर नहुँदो हो कमजोर यदि हामी निर्धनको घर नहुँदो हो अगज गजलकार ज्ञानुवाकर पौडेलको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज आइतबारको साँझमा हामीले अब आइतबारका कार्यक्रमहरूमा अग्रज गजलकारका लहर चलाएका छौं। गएको साता मैले मनु ब्राजाकीलाई प्रस्तुत गरेको थिएँ। आज मसँग अग्रज गजलकार ज्ञानुवाकर पौडेल हुनुहुन्छ। मैले अहिले सुरुवातमा वाचन गरेको उहाँको गजल संग्रह जिन्दगी छैन अचेल जिन्दगी जस्तो संग्रहबाट वाचन गरेको गजल हो। अग्रज गजलकारसँग पक्कै पनि धेरैले धेरै कुरा अपेक्षा गरेका हुन्छन्। मैले कार्यक्रममा उहाँलाई ल्याउनुभन्दा अगाडि पनि फेसबुकमा एउटा स्ट्याटस मार्फत भनेको थिएँ, ज्ञानुवाकर पौडेललाई तपाईँका केही प्रश्नहरू छन् भने लेखेर पठाउन सक्नुहुन्छ। कतिपय प्रश्नहरू समान खालका छन् भने मैले केही प्रश्नहरू फरक खालका प्रश्न पनि बोकेर ल्याएको छु। तपाईँका प्रश्न पनि आज ज्ञानुवाकर समक्ष म राख्नेछु। सबभन्दा पहिले म उहाँलाई परिचय यसरी गराउँ, मैले नेपालको साहित्य क्षेत्रमा बिपी कोइराला, भैरव अर्याल र ज्ञानुवाकर पौडेललाई आवाजका माध्यमबाट आफ्नो सृजनाभन्दा फरक पाएको छु। हामी कार्यक्रममा आउनुभन्दा अगाडि चिया खाउँ भनेर मैले प्रस्ताव राख्दाखेरि केही बेर अगाडि उहाँले मेरो आवाज पनि अलिकति उठ्छ, अलिक बुझिने पनि हुन्छ, तातो खायो भने खाउँ न त भनेर चिया खाँदै गर्दा उहाँले आफ्नो आवाज किन भाँसियो बताउनु भयो, मलाई निकै राम्रो लाग्यो। म गजलको प्रसङ्ग त कोट्याउँछु दाई, तपाईँलाई कार्यक्रममा स्वागत गर्दै आवाजको बारेमा चाहिँ आफ्नो बताइदिनुहोस् न, कसरी तपाईँको आवाज चाहिँ अलि अरूभन्दा फरक छ नि, भाषियोको आवाज छ।
मेरो आवाज अब त फरक कसरी भने यो घाँटीदेखि माथिको एक आपसमा सम्बन्ध हुन्छ, त मेरो बोली ढिलो फुटेको कारणले 9 वर्षको उमेरमा पहिलो वाक्य 9 वर्षको उमेरमा फुक्यो, सरस्वती लेले भन्ने पाटनको लेलेमा सरस्वती थानमा पूजा गरेपछि र चुजे विनायक गणेश मन्दिरमा पूजा गरेपछि पहिलो वाक्य पुग्यो। दोहोरो कुरा गर्ने जान्ने चाहिँ 13 वर्षको मेरोमा देखि मात्रै भयो र सायद यी कारणले चाहिँ नि मैले चाहिँ नि बोल्नमा चाहिँ नि अब कहिलेकाहीँ प्रष्ट आवाज पनि आउँछ खास खास परिस्थितिमा। अब मलाई चाहिँ यो रोग होइन, यो मेरो चाहिँ नि आवाज कानसँग चाहिँ सम्बन्ध भएको हुनाले यो आवाज र कानसँग प्रत्यक्ष जोडिएको हुनाले कान कमजोर भएको हुनाले यो आवाज कमजोर अथवा आवाज कमजोर भएको हुनाले
यो मुस्काउँदै खास खास प्रवृत्ति भन्नुभयो नि, त्यो चाहिँ कुन बेला आउँछ खास खास बेला? यो
खास खास प्रवृत्ति त खास गरेर मैले ड्रिङ्क गरेको बेलामा यो
साथीलाई
जम्मा गरेको बेलामा मेरो आवाज चाहिँ प्रष्ट हुँदो रहेछ मैले अनुभव गरेँ। त्यही भएर प्रायः म कवि गोष्ठीमा चाहिँ म पनि ड्रिङ्क गरेर म चाहिँ
भनेपछि
साहित्य कार्यक्रममा भाग लिन्छु।
यहाँको जन्म काठमाडौँमै भयो, विक्रम सम्वत 2004 सालमा, अनि काठमाडौँमा चाहिँ बोली नफुट्ने बच्चाहरूको लागि चाहिँ एकदमै प्रत्यक्ष देवता भनेको सूर्य विनायक गणेश र लेले सरस्वती, त्यो दुईटाको दर्शन गराएपछि 13 वर्षको उमेरमा
आध्यात्मिक पनि भयो म, किनभने ईश्वरीय देन यो कुरा ममा धेरैलाई ईश्वरप्रति विश्वास छैन,
होइन कसैले बाहिर भन्ला नभन्ला अधिकांश मान्छे आध्यात्मिक नै छन् यो मामिलामा होइन। अब यहाँ भयो, त्यस पछाडि 13 वर्षमा दोहोरो बोली फुटेको मान्छे साहित्यिक हुनलाई त निकै समय लाग्यो होला, लागेन दाइ?
होइन यस्तो छ, मैले एउटा यो एकाडेमिक चाहिँ नि शिक्षा चाहिँ नि मैले ढिलो सुरु गरे पनि साहित्यिक किताबहरू चाहिँ नि मेरो बुवाहरूले दाईहरूले मामाहरूले आफ्नो पढ्नुको लागि जुन किताब लिएर आउँथे त्यो लुकी छिपी म पढ्थेँ। जस्तो हिन्दीमा कुशवाहा कान्तको किताबहरू, प्रेम वाजपेयीका किताबहरू, गुलशन नन्दका किताबहरू, नेपालकै पनि चाहिँ तपाईँको चाहिँ यो भीमने तिवारीका नाटकहरू, सनशिला सुशीला पुतली नाटकहरू, रुद्रराज पाण्डेको त्यहाँनिर नाटकहरू, गोविन्द बहादुर मल्ल गोठालेका त्यहाँनिर कथाहरू यो पढ्दाखेरि चाहिँ ममा धेरै आत्म
अक्षर 13 वर्षसम्म बोली नै नफुटेको मान्छेले अक्षर चाहिँ कसरी फुटाउनु भयो, कहाँबाट सिक्नुभयो त? मतलब एकाडेमिक शिक्षा सुरु हुनुभन्दा अगाडि भन्नुभएको भएर सोधेँ है मैले।
होइन अब त्यो बाबा त्यो अवस्थामा त मेरो त एक किसिमले मेरो अवस्था त दयनीय थियो। म समाजबाट पनि मेरो सम्बन्ध विच्छेद भएको अवस्थामा थियो र खालि गुच्चा खेल्ने पैसा चोर्ने
बदमास बच्चा
म यस्तै किसिमको चाहिँ नि टोलका चाहिँ आवारा केटाहरूसँग चाहिँ उ गर्ने गुलेली लिएर भगेर मार्ने त्यो किसिमको मेरो जीवन यापन हुन्थ्यो। साहित्यमा लाएपछि अलिकति मैले एउटा आत्मबोध हुँदो रहेछ साहित्यमा लाएपछि मैले पनि यस्तो गर्नुपर्दो रहेछ किन पहिलेको साहित्य त कस्तो अहिलेको जस्तो मनोरञ्जनको उद्देश्यले लेखेको साहित्य हुने त्यो बेलामा सामाजिक दायित्वबोध गरेर लेखिएका साहित्य हुन्थ्यो किन शासन व्यवस्था पनि त्यस्तै थियो त्यो बेलामा लेखक पनि डराएर त्यहाँनिर लेख्नु पर्थ्यो सरकार निर्देशको निर्देश अनुसार लेख्नुपर्ने भएको हुनाले त्योबाट त्यो किताबमा ममा एकदम यस्तो थाप पढ्यो कि
त्यही त मैले एउटा बदमास चकचके बालक ज्ञानुवाकर चाहिँ फेरि कहिलेबाट चाहिँ अनि अब असल बनेर एकाडेमिक पढ्न थाल्यो अध्ययन गर्न थाल्यो
जब मैले चाहिँ नि यो भिनय तिवारीको शिलान्यास भन्ने उपन्यास नाटक पढेँ हाम्रो नेपाल भन्ने रुद्रराज पाण्डेको ऐतिहासिक चाहिँ नाटक थियो त्यो तर बालकलाई लेखिएको थियो बाल नाटक भन्ने पनि हुन्छ तर त्यो बाल नाटक भयो नि उम्दा खालको थियो त्यसमा त्यो पात्रमा मैले आफूलाई राखेर हेर्न थाल्थेँ र त्यसपछि चाहिँ सिनेमाले पनि मलाई चाहिँ यो सिकायो सिनेमाले पनि गीतप्रतिमा आकर्षित भएँ सिनेमाका गीतहरू मलाई फेरि पहिले पहिलेका गीत त अहिलेको भन्दा पनि अर्थपूर्ण हुन्थ्यो
100 साल पहिले मुझे तुमसी
अब रोमान्टिकहरू अब त्यसमा त्यो गीतले पनि मलाई लाग्छ कुनै एउटा कारणले मात्रै मेरो व्यक्तित्वमा चाहिँ प्रभाव नपारेर उपन्यासहरू नाटकहरू सिनेमाका गीतहरू ले चाहिँ ममा चाहिँ बिस्तारै बिस्तारै मेरो व्यक्तित्वमा चाहिँ सुधार लिएर आयो भने म ठान्दछु आत्मविकास विश्वास बढायो भने म ठान्
अब त्यसपछि अर्को एउटा म अब्जेक्टिभ क्वेसन नै सोधौँ दाइले एसएलसी चाहिँ कति सालमा पास गर्नुभयो त पढ्दै आएर एसएलसी पास कहिले गर्नुभयो
एसएलसी पास त मैले चाहिँ 31 सालमा जान दिएको हुँ
भनेपछि 27 वर्षको उमेरमा एसएलसी पास
27 वर्षको उमेरमा म पढेँ मैले स्कुल 7 क्लासमा भर्ना भएको
त्यसरी जानु
होइन म 4 सालमा जन्मिएको मान्छे 27 सालमा भर्ना भने 23 वर्षको उमेरमा पढेँ 27 वर्षको उमेरमा यसले पास गरेर ठिक भन्नुभयो
ए त्यसरी अगाडि बढ्दै आउनु भनेपछि ढिलो भए पनि
पछि त मैले राम्रो मेकअप गरेँ नि त पढाइमा यति रफ्तार छ मैले पढेँ मैले 2 वर्षमा मैले त ग्रेजुएसन पनि गरेँ मैले र अहिले मलाई गर्व लाग्छ मेरा कोर्स बुकहरू मेरा गजलहरू अहिले एमएका विद्यार्थीले पढ्छन् यो मेरो कल्पना बाहिरको कुरा थियो
साह्रै खुसी लाग्छ
यही कारणले म ईश्वरप्रतिमा भाग्यमा विश्वास गर्ने मान्छे
हिजोको चकचके 13-14 वर्षको हुने बेलासम्मको चकचके ज्ञानुवाकरको गजल चाहिँ अब एमए बिएका विद्यार्थीले पढ्ने भए अथवा ती पास गरेका विद्यार्थीहरूको लागि चाहिँ अध्ययनको
अहिले युनिभर्सिटीका स्कुल कलेजका विद्यार्थीहरू म कहाँ आउँछन् मेरो गजल पढेर मेरो गजल सुनेर आउँछन् भने अब त्यो मेरो लागि त त्यहाँनिर यो एउटा त्यहाँनिर जीवन नै
सबै कुरा
सार्थक साहित्यले बनायो भने
सबै कुरा कर्मले गर्ने रहेछ होइन त कर्मले गर्ने रहेछ आफ्नो कामले
कामले गर्छु एउटा कुरा पक्का के हो भने मेहनत चाहिँ गर्नु पर्दो रहेछ भाग्य चाहिँ त्योसँग खुसी हुँदो रहेछ जसले मेहनत गर्छ जसले हिम्मत हार्दैन जसले समयको सदुपयोग गर्न जान्दछ भाग्य लिएर चाहिँ ईश्वरले पनि त्यसलाई पछ्याउँदो रहेछ।
निकै रमाइला प्रसङ्ग चलिरहेका छन् म तपाईँको गजल क्षेत्रमा प्रवेशबारे पनि आउँछु सबभन्दा पहिले चाहिँ एउटा पुस्तकभन्दा बाहिर पनि गजलहरू बोक्नु भएको रहेछ आज मैले यही मौकामा भेटेँ आज बुलबुलबाट चाहिँ नछापिएको एउटा गजल दाइले सुनाउँदै हुनुहुन्छ ज्ञानुवाकर पौडेल एउटा गजल वाचन गरेर सुनाउनुहुन्छ
मेट्न कसैले यहाँ कसैको नाम भएन मेट्न कसैले यहाँ कसैको नाम भएन गतिलो तिमीले पनि गरेको कुनै काम भएन, गतिलो तिमीले पनि गरेको कुनै काम भएन, मेट्न कसैले यहाँ कसैको नाम भएन, जता हेरे उतै देख्छु अचेल रावण मात्रै, जता हेरे उतै देख्छु अचेल रावण मात्रै, सीतालाई बचाउन यहाँ एउटा राम भएन, सीतालाई बचाउन यहाँ एउटा राम भएन, गतिलो तिमीले पनि गरेको कुनै काम भएन, ठाने थिए शुभचिन्तक मैले जसलाई आफ्नो, ठाने थिए शुभचिन्तक जसलाई मैले आफ्नो, फिर्ता उसैबाट किन मेरो दाम भएन, फिर्ता उसैबाट किन मेरो दाम भएन, गतिलो तिमीले पनि गरेको कुनै काम भएन, लिने थिए आराम एकछिन सुताउन पाए कतै, लिने थिए आराम एकछिन सुताउन पाए कतै, उपलब्ध मलाई यहाँ त्यस्तो कुनै ठाम भएन, उपलब्ध मलाई त्यस्तो कुनै ठाम भएन, न छाड्छ गर्जिन बादल न दिन्छ साथ मौसमले, न छाड्छ गर्जिन बादल न दिन्छ साथ मौसमले, मेरा लागि न्यानो कहिले त्यो घाम भएन, मेरो लागि न्यानो कहिले त्यो घाम भएन, गतिलो तिमीले पनि गरेको कुनै काम भएन, पोखु म कहाँ अव्यक्त प्रेमका यी भावहरू, पोखु म कहाँ अव्यक्त यी प्रेमका भावहरू, पठाउँ भने पनि तिमीलाई सुन्दर खाम भएन, पठाउँ भने पनि तिमीलाई सुन्दर खाम भएन, मेट्न कसैले यहाँ कसैको नाम भएन, गतिलो तिमीले पनि गरेको कुनै काम भएन।
यो गजल ज्ञानवाकर पौडेलको आवाजमा हामीले सुनायौँ। हामी ज्ञानवाकर पौडेलसँग छौँ आज, अग्रज गजलकार, जसले चाहिँ 2036 पछिको नेपालको नेपाली गजलको पुनर्जागरणको अभियन्ता भनेर भन्छु म ज्ञानवाकर पौडेललाई, यसोभन्दा अत्युक्ति नहोला। तपाईँ सुरुमा गजलमा चाहिँ कसरी लाग्नुभयो दाई?
गजलमा म कसरी आएँ भने अब एउटा सङ्गत गुनाको फल भन्नुपर्छ, ओखानै छ नि सङ्गत गुनाको फल। म आर्मीमा छँदा यो हाम्रो आर्मी कस्तो डिपार्टमेन्ट थियो भने हाम्रो चाहिँ नि प्रोभिजनको काम गर्नुपर्थ्यो, सामान माल सामान सप्लाई गर्ने, अनि त्यो सिलसिलामा चाहिँ नि पर्सु प्रधान साहित्यकार वरिष्ठ साहित्यकार बासुरेमाल यात्रीहरूसँग सम्पर्क भयो मेरो, यो पिकनिकमा साहित्यिक बनभयो साहित्यिक पत्रकार सङ्घले आयोजना गर्ने पिकनिकमा पर्शु प्रधान नरेन्द्र शर्मा जगदीश सिमिरे बासुरमाल यात्री उहाँहरूसँग परिचय भयो, उहाँहरू मार्फत म चाहिँ विद्यावादी पत्रिकामा म आबद्ध भएँ, साहित्यिक गोष्ठीहरूमा जानु पर्यो, कविता नजाने पनि कनेकुती भए पनि लेख्न चाहिँ थाल्नु पर्यो सुनाउनु पर्यो, र त्यहाँ म भिडमा हराएँ, र मैले के सोचेँ भने भिडमा अलग्गै चिनिनको लागि त कि अग्लो हुनु पर्यो कि बामपुर्के हुनु पर्यो अरूको ध्यान तान्नेलाई, यो यस्ता राम राम्रा चाहिँ दिनेश अधिकारी मिनबहादुर विष्ट विमल निभा विनय रावल कृष्णभूषण बलको जस्तो शक्तिशाली कविको बिचमा मेरो यो कविले त मलाई चिनाउँदैन, अलि मैले फरक धार समाउनु पर्यो भन्ने चाहिँ उसमा चाहिँ म लागेर मैले गजलमा हात हालेँ।
कहाँबाट मतलब पहिलोचोटि यो गजल यस्तो हुँदो रहेछ फरक कुरा कसरी थाहा भयो त? गजल लेख्ने त थिएन त्यति बेला धेरै,
म दुष्यन्त कुमारको गजल पढ्थेँ र मलाई के पनि लाग्थ्यो भने भीमने तिवारी मोतीराम भट्टदेखि भीमने तिवारीसम्म चाहिँ जुन माध्यमिककालीन गजलको जुन एउटा धार थियो त्यो शृङ्गारिक धार र त्यो परिपाटीबद्ध शैलीमा लेख्ने जुन एउटा लिगबाट बाहिर नगएको जुन गजल थियो र हिन्दीमा मैले दुष्यन्त कुमार सूर्य भानु गुप्तका गजल पढ्दाखेरि कता कता मलाई चाहिँ के लाग्यो भने जब साहित्यका कविता कथा नाटकमा विभिन्न प्रयोग भइरहेको छ भने गजलमा यो प्रयोग किन भएन, भारतमा जुन प्रयोग दुष्यन्त कुमार सूर्य भानु गुप्त कुँवर बेचनले गरे त्यो हाम्रो नेपाली गजलमा किन भएन भने त्यो कन्सेप्टले मलाई काम गरेर मैले पनि त्यो कवितामा जुन चिज कविहरूले कविता मार्फत जसरी समसामयिक चाहिँ चेतना बोधका चाहिँ अनुभूतिहरूलाई जसरी कवितामा ढाल्यो त्यो मैले चाहिँ भीमले तिवारीको शैलीले होइन कविहरूले चाहिँ दिए जसरी नै तर त रदी काफियाको फ्रेममा बाँधेर म दिन सक्छु कि सक्दिनँ भने एउटा प्रयोग गर्ने मैले आँट मात्रै गरेको हुँ, अथवा यसो भनौँ त्यो अनुभव चाहिँ गजलको फाँट पुरानै त्यहाँदेखि मल खाद हाले ठाउँमा मैले नयाँ प्रविधिले बुलडोजर चलाएर खेतीपाती गरेँ त्यसरी अर्थमा लिउँ।
निभेको आगो ताप्छ कसले, निभेको आगो ताप्छ कसले, खोटो मुहर राख्छ कसले, अंश हडप्ने त्यो दाजुसित, अंश हडप्ने त्यो दाजुसित दसैँको टिका थाप्छ कसले, खोटो मोहर राख्छ कसले, नडराई मान्छे मान्छेसित, नडराई मान्छे मान्छेसित त्यसै कुकुर पाल्छ कसले, खोटो मोहर राख्छ कसले, मादकताविहीन चुम्बन जस्तो, मादकताविहीन चुम्बन जस्तो नीरस कविता चाख्छ कसले, खोटो मोहर राख्छ कसले, जारी रहे यो भ्रूण हत्या, जारी रहे यो भ्रूण हत्या, आधा आकाश ढाक्छ कसले, खोटो मोहर राख्छ कसले, अँध्यारै छाडी आफ्नो घर, अँध्यारै छाडी आफ्नो घर, मन्दिरमा बत्ती बाल्छ कसले, खोटो मोहर राख्छ कसले, भक्तको पुकार कहिले नसुन्ने, भक्तको पुकार कहिले नसुन्ने, देवी देवता भाग्छ कसले, खोटो मोहर राख्छ कसले, नियास्रो नलागि आफ्नो जीवन, नियास्रो नलागि आफ्नो जीवन, अर्का छोरी ताक्छ कसले, खोटो मोहर राख्छ कसले, हेर्छौ भने त्यस्तो नजरले, हेर्छौ भने त्यस्तो नजरले, तिमलाई फेरि डाक्छ कसले, निभेको आगो ताप्छ कसले, खोटो मुहर राख्छ कसले। यो गजल ज्ञानुवाकर पौडेलको, मैले उहाँको गजल संग्रहबाट यसलाई अहिले वाचन गरेर सुनाए। मलाई एउटा प्रश्न तपाईँले, तपाईँ आज हाम्रो अतिथि बनेर आउँदै हुनुहुन्छ भनेपछि सोधिएको प्रश्न छ एउटा, के भनेर सोध्नुहुन्छ भने, ज्ञानुवाकर पौडेलको निश्चल प्रेमी कान्छाले सोध्नु भएको छ मुम्बईबाट, ज्ञानुवाकर पौडेलको चाहिँ नि गजल पढ्न साह्रै मन लाग्छ, गजलको खोजी गरिरहेको हुन्छु म, तर मैले जति पनि गजलको क्षेत्रमा खोजी गरेँ खालि तपाईँको भूमिका लेखेको किताब चाहिँ धेरै पढ्न पाउँछु, तपाईँको गजल चाहिँ पढ्न पाउँदिनँ, गजल खै त भनेर सोध्नु भएको छ, के उत्तर दिनुहुन्छ तपाईँ उहाँलाई?
पाठकको प्रश्न आयो,
पाठक तपाईँको प्रेमीको प्रश्न आयो, तपाईँका प्रेमी धेरै छन् त,
भूमिका बढी पढ्न पाइयो, गजल पढ्न पाइयो,
ज्ञानुवाकरको भूमिका चाहिँ टन्नै पढ्न पाइन्छ किताबहरूमा, किताब खोजेर उहाँको पढ्नु पर्यो भने धेरै किताब पाइँदैन भन्ने खालको कुरा,
त्यही मेरो समय खोसेको भूमिकाले हो गजल लेख्ने समय, एक किसिमले मलाई पनि कता कता त मैले आफूप्रति अन्याय गरेको छु कि मेरो आफ्नो सृजनात्मक जुन समय मैले आफ्नो गजल सृजना गरेर चाहिँ नि मैले एउटा अमूल्य रचनाहरू गर्नुपर्ने त्यो समय मैले भूमिका लेखेर बर्बाद गरिरहेको थिएन भने, तर मैले जतिपल्ट घोषणा गरेँ पनि अबदेखि म भूमिका लेख्दिनँ भने पनि त छोड्दैनन्, अब टाढा टाढाबाट आउँछन्, बाजुरादेखि आउँछन्, डोटीदेखि आउँछन्।
मलाई लाग्छ उहाँले तपाईँले भूमिका लेखेको भएर भन्नुभएको भन्दा पनि गजल चाहिँ खै त भूमिकाको तुलनामा भन्न खोज्नु भएको हो कि जस्तो लाग्छ यो प्रश्नले, तपाईँका गजलहरू प्रकाशनमा अरू आउनु जरुरी छैन, आउँदैनन् भन्न खोजेको
मेरो गजलहरू?
हजुर,
हुन त त्यो त्यो होइन, म गुणात्मकतामा विश्वास गर्ने मान्छे, म सङ्ख्यात्मकमा पहिलेदेखि नै म जाने म जान चाहन्न गजल, र फेरि म एउटा परिवारको त नि एउटा अभिभावक पनि हुँ, मैले आफ्नो परिवार पनि चलाउनु पर्यो, घर व्यवहार पनि हेर्नु पर्यो, फेरि धेरै साहित्यिक कार्यक्रममा निम्त आउँछन्, म त्यो असामाजिक भएर बस्ने कुराहरू पनि आएन, र फेरि मेरो लेखन मेरो प्राथमिकतामा कहिले पनि परेन, मेरो साइड सब्जेक्ट हो, यो साइड सब्जेक्ट हो, म पूर्णकालिक अरू जस्तो म पूर्णकालिक लेखक पनि नेपालमा मलाई लाग्छ म जस्तै अरू पनि थियो, पूर्णकालिक लेखक कोही पनि छैन होला, ध्रुवचन्द्र गौतम मनु बजाकी यस्तो कोही अपवादका केही आत्मना छोडेर पूर्णकालिक लेखक कोही पनि छैन, पूर्णकालिक लेखकसँग उहाँहरूले यस्तो अपेक्षा गर्नु त्यो उहाँको म प्रतिको सद्भाव हो, तर मैले त नि
एउटा प्रश्न म जोड्न चाहन्छु,
सङ्ख्यात्मकतामा मैले कहिले पनि ध्यान नदिएको मान्छे, र अब गजलकै हकमा मैले त्यो प्रश्न सोध्नुभयो, तर अरू विधामा मेरा साहित्यिक निबन्धहरू, मेरा साहित्यिक अन्तर्वार्ताहरू, अरू विद्वान साहित्यकारहरू छन् लिएको, भूमिका पनि त त्यसलाई साहित्यिक सिर्जना होइन भन्ने त मिल्दैन नि, मैले भूमिकाको सट्टामा
मैले प्रश्न जोडे, तपाईँको दुईवटा गजल संग्रह प्रकाशित छ, एउटा खण्डहर,
दुईवटा गजल संग्रह, एउटा मुक्तक संग्रह, त्यसपछि चाहिँ अब एउटा संयुक्त उपन्यास आएको छ, त्यो बाहेक अब मेरा त्यो भूमिकाहरू चाहिँ अरू अरू लेखहरू जोड्ने हो भने त छ सातवटा किताब तयार छ,
अरू गजल संग्रह कहिले आउँछ हो त्यही प्रश्न हो,
अब त्यो त अब त्यो मेरो मूड वातावरण जागर त्यसमा भर पर्छ, यही यही निस्किया किताब पनि मेरो आफ्नो मेरो जागरले होइन, मेरो मलाई माया गर्ने साथीहरू जस्तो बाबु त्रिपाठी जस्तो नेपाल मेडिकल कलेज त्रिपाठीले योजना थापिदिएको भए अझ दस वर्षपछि आउँछ कि के गरे
उसो भए, अरू अरू किताब छापिदिने माया गर्नेहरू भेटियो भने किताब आउन सक्छ दाइको?
त्यो तयार छ, उहाँहरू आउनु चार दिनभित्रमा आउनुभयो भने म सात दिनभित्र म सातवटा पाण्डुलिपि मतलब तयार भएको पनि फोटो कपी दिएर उहाँलाई जिम्मा लाउन तयार थियो।
ल एकदम रमाइलो कुरा पनि सुनियो भनेपछि तपाईँसँग गजल चाहिँ छन् तर निकाल्नका लागि विविध कारणले गर्दा रोकिएका छन्। यदि कसैले कुनै संस्था व्यक्तिले माया गरेर निकाल्न चाहन्छ भने सात दिनभित्रमा
तयार छ।
ज्ञानवाकर पौडेलको गजल प्रेमीहरूलाई यो एउटा रमाइलो खबर पनि हुन्छ जस्तो लाग्यो मलाई। मैले यो प्रश्न नै कोट्याउन
विभिन्न विधाका भनिदिनु पर्यो
विभिन्न विधाका। अब अर्को प्रश्न छ हामीसँग, उज्जवल लेख्नु भएको छ, थर रहेनछ, आम मान्छेले गजललाई कसरी बुझ्न जरुरी छ भनेर तपाईँलाई प्रश्न राखेर पठाउनु भएको छ।
आम मान्छेले अब पुरानो परिभाषामा जाने हो भने त धेरैले धेरै थरी यो गजललाई प्रेम अभिव्यक्तिका सुकुमार शैली भनेर व्याख्या गरेका छन् कसैले, अब कसैले त्यहाँनिर अब सौन्दर्य र प्रेमसित सम्बन्धित एउटा सिङ्गारिक अभिव्यक्तिको को लागि उपयुक्त माध्यमको रूपमा पनि हेरेका छन्। तर म त्यसरी हेर्दिनँ, म त्यहाँनिर यसलाई आफ्नो समकालीन समयको ढुकढुकी आफू बाँचेको समयको ढुकढुकीलाई त्यहाँनिर प्रतिबिम्बित गरेर नलेख्ने कवि त्यो इमान्दार कवि हुन सक्दैन भने त्यहाँनिर म ठान्दछु। र हरेक लेखक कविले चाहिँ दायित्वबोध गरेर आफ्नो युगीन समयको चाहिँ त्यो प्रतिध्वनित गजलमा दिनैपर्छ भने म ठान्छु।
एउटा अर्को पूरक प्रश्न यसैमा, जेसी दिपेन्द्र दाहाल सोध्नुहुन्छ, कुन कुन नियम पुरा गरेमा गजल पूर्ण गजल बन्छ भनेर सोध्नुहुन्छ।
अब गजलको पूर्ण गजल बन्नुको लागि त अब यसका रदीप काफिया मतलब मक्तका चाहिँ अब यो शर्त अनिवार्य भइहाल्यो।
आंशिक काफिया र पूर्ण काफियामा तपाईँ भेद गर्नुहुन्छ कि गर्नुहुन्न? मान्नुहुन्छ
म त्यहाँनिर अब हाम्रो धेरै नेपालका साथीहरूले पूर्ण काफियामा जोड दिएको मैले पाएको छु। तर मैले जब भारतको बचिरपत्र निजा फाजेली यो के अरे गुलजारहरू सहरयार मुनप्पा राणाको गजल पढेँ, ज जसले आंशिक काफियामा गजल लेख्नु भएको छ उहाँको चाहिँ अभिव्यक्ति शक्तिशाली रूपमा आएको छ र त्यो गजल जीवन्त रूपमा पनि मैले देखेको छु र त्यसको चाहिँ मर्म स्पर्शिता पनि एकदम दीर्घकालिक रूपमा चाहिँ त्यसको प्रभाव छोड्ने त्यो रूपमा छ। तर पूर्णकालिक पूर्ण काफियाले चाहिँ के छ भने त्यसलाई अलिकति हामीलाई हाम्रो अभिव्यक्ति मुखर हुन पाउँदो रहेछ, हाम्रो अभिव्यक्ति अलिक गुम्सेको जस्तो अनि अहिले झट्ट अनि कता कता त्यो त्यो पूर्ण काफियामा मैले गजल लेख्दा म लेखनाथ पौडेललाई सम्झिन पुग्छु। बालकको बबु र दुईले सुकनामा छुमा परेको पिँडामा मलाई के लाग्यो भने कतै लेखनाथ पौडेलले त्यो पिँडामा परेको त्यहाँनिर सुगा त्यो कविता त होइन र त्यो पिँडा छन्द त होइन, त्यसै म त्यो भाव मुखर हुन नपाएको त होइन, मैले कता कता मलाई चाहिँ त्यो गीत त्यो कविता म सम्झन पुग्छु। र आंशिक काफ जति पनि आंशिक काफियामा चाहिँ लेखेको छ त्यसमा त्यो पोएटिक फ्लेभर दिन सकिँदो रहेछ, त्यो गजलमा पोएटिक फ्लेभर आउँछ। र यहाँ अहिले चाहिँ हाम्रो चाहिँ गजलले धेरै चाँडै विकास गर्न नसकेको धेरै समालोचकहरूले गजललाई चाहिँ गजलकार नगरेको कारण के छ भने त्यो धेरै गजलकारले गजललाई कविताबाट अलग राखेर हेऱ्यो, त्यो मिल्ने मिल्दैन। तपाईँको चाहिँ सुनको चाहिँ डल्लोबाट विभिन्न चाहिँ गहनाले जति आकारमा बनाए पनि त्यो गहनाको सुनसँग सम्बन्ध छैन भन्न पाइँदैन। हामी चामलबाट कति परिकार बनाउँछौँ, पुलाउ, खिर, जाउलो, भात, चिउरा, तर त्यसको चामलसँग सम्बन्ध छैन भन्ने मिल्दैन, जस्तो खुवाको कति परिकार भन्छ त्यस्तै हामीले जे लेखे पनि मुक्त गजल हाइकु कविता लेखे भने त्यसको कवितासँग सम्बन्ध छ। बरफलाई चाहिँ पानीबाट र पानीलाई बरफबाट अलग राखेर हेर्न मिल्दैन, समुद्र लड जस्तै अलग गर्ने, तर यहाँ चाहिँ गजललाई कवितासँग अलग राखेर हेरिएकोले गजल हाम्रो गजल सङ्कटमा परेको हो, हाम्रा गजल चाहिँ अलि बढी मुखर भएर आउन नसक्या हो, गजल चाहिँ शक्तिशाली हुन नसक्या हो, गजल खालि एउटा मनोरञ्जनको एउटा सीमित आयतनमा खुम्चेको हो। र आंशिक काफियामा चाहिँ लेख्ने हो भने मलाई लाग्छ हाम्रो गजल पनि सबभन्दा शक्ति अहिलेतिको सबभन्दा शक्तिशाली र सजिलो र लोकप्रिय माध्यम गजल नै हुन्थ्यो।
एउटा गजल तपाईँको फेरि वाचन गरेर सुनाउनु मन लाग्यो, सुन्न सुनाउनु मन लाग्यो।
मैले सुनाउँछु भने गजल है तपाईँले नै सुनाइदिनु भयो,
बहुत सुन्दर लाग्यो मलाई, अनि पानामा पल्टिरहेपछि पढ पढ भने जस्तो लाग्यो गजलले।
यो हाम्रो नेताले भाषण गर्दाखेरि यो विदेशी शक्तिको जलखेल छ, विदेशीको प्रभाव छ भन्छ भन्छन्, तर कसको प्रभाव छ त्यहाँ त्यो खुलेर उहाँले भन्नु हुँदैन, र हाम्रो हामीलाई पनि कता कता त्यो उनीहरूको भाषण सुन्दा लाग्छ, तत्तिकै कसको प्रभाव छ यो देशमा, कसको प्रभाव छ यो देशमा, मौसम खराब छ यो देशमा, कसको प्रभाव छ यो देशमा, मौसम खराब छ यो देशमा, न चासो कसैलाई साहित्यको, न चासो कसैलाई साहित्यको, न सस्तो किताब छ यो देशमा, न सस्तो किताब छ यो देशमा, कसको प्रभाव छ यो देशमा, पर पीडकको छैन कुनै कमी, पर पीडकको छैन कुनै कमी, दुर्लभ सद्भाव छ यो देशमा, दुर्लभ सद्भाव छ यो देशमा, कसको प्रभाव छ यो देशमा, मौसम खराब छ यो देशमा, घरमा छैन खानलाई अन्न, घरमा छैन खानलाई अन्न, पिउनलाई शराब छ यो देशमा, घरमा छैन खानलाई अन्न, पिउनेलाई शराब छ यो देशमा, कसको प्रभाव छ यो देशमा, खोलो तरेर लौरो बिर्सिने, खोलो तरेर लौरो बिर्सिने, अद्भुत स्वभाव छ यो देशमा, कसको प्रभाव छ यो देशमा, के बन्नु खै इमान्दार पनि, के बन्नु खै इमान्दार पनि, सतीको शराब छ यो देशमा, सतीको शराब छ यो देशमा, नागरिक मतकै अनादर हुने, नागरिक मतकै अनादर हुने, महँगो चुनाव छ यो देशमा, महँगो चुनाव छ यो देशमा, कसको प्रभाव छ यो देशमा, नफलाको धेरै क्रान्तिका कुरा, शान्तिको अभाव छ यो देशमा, नफलाको धेरै क्रान्तिका कुरा, शान्तिको अभाव छ यो देशमा, कति छन् कुन्नी बचाउनेहरू, मार्नेहरू बेहिसाब छ यो देशमा, मार्नेहरू बेहिसाब छ यो देशमा, कसको प्रभाव छ यो देशमा, बुद्ध जन्मेको त भन्नु मात्रै, बुद्ध जन्मेको देश त भन्नु मात्रै, व्यापक तनाव छ यो देशमा, व्यापक तनाव छ यो देशमा, कसको प्रभाव छ यो देशमा, मौसम खराब छ यो देशमा।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
हुँदो रहेछ अक्सर भूल चैतमा, हुँदो रहेछ अक्सर भूल चैतमा, देख्नै हुन्न मलाई फूल चैतमा, म परेँ वारी तिमी उता पारी, म परेँ वारी तिमी उता पारी, बनाइदेला कसले पुल चैतमा, देख्नै हुन्न मलाई फूल चैतमा, मिल्ने भए दर्शन सधैँ हजुरको, मिल्ने भए दर्शन सधैँ हजुरको, हुन्छ गाली पनि कबुल चैतमा, देख्नै हुन्न मलाई फूल चैतमा, सताउँदैमा कसैले दुई चार दिन, सताउँदैमा कसैले दुई चार दिन, नहालौं क्यार झोल चैतमा, हुँदो रहेछ अक्सर भूल चैतमा, देख्नै हुन्न मलाई फूल चैतमा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौँ हामी, र आज हामीसँग अग्रज गजलकार ज्ञानुराकर पौडेल हुनुहुन्छ। मैले उहाँकै गजल वाचन गरेर कार्यक्रममा पुनः स्वागत गरेँ तपाईँलाई। म उहाँसँग धेरैभन्दा धेरै कुराकानी गर्न चाहन्छु, म चाहन्छु मात्रै होइन, तपाईँ पनि उहाँसँगको धेरैभन्दा धेरै कुराकानी सुन्न चाहनुहुन्छ, तर आजको समयले हामीलाई अपुग हुने हामी देख्दैछौँ। यो आइतबारको प्रस्तुतिमा अग्रज गजलकारहरूका लहर चलाउने क्रममा ज्ञानुराकर पौडेललाई अगाडि प्रस्तुत नगरिकन मैले अरू गजलकारहरूलाई बोलाउने आँट पनि गर्न सकिनँ, त्यसैले पनि उहाँलाई आजको कार्यक्रममा ल्याएको छु, र छिट्टै अबको केही महिनामै म उहाँलाई फेरि बुधबारको प्रस्तुतिमा पनि लिएर आउनेछु, प्रतीक्षा गर्नुहोला। ज्ञानुराकर पौडेलसँग छौँ हामी। म अब अगाडि अर्को एउटा प्रश्न पनि छ, अब यो प्रसङ्गमा पनि ल्याउन चाहन्छु, म फेसबुकबाटै सोध्नुभएको एउटा प्रश्न छ, थकित थापाको प्रश्न, के सोध्नुहुन्छ भने गजलकारहरू अग्रज गजलकारहरूमा चाहिँ आफ्ना आफ्नै बाधहरू हाबी भए नेपालमा, र गजल फैलिनुको साटो चाहिँ खुम्चिनुपर्ने अवस्था आयो। यो वरिष्ठहरूका आफ्नै आफ्नै बात किन भनेर प्रश्न गर्नुहुन्छ तपाईँलाई।
मलाई त्यस्तो लाग्दैन, छन् त्यस्तो केही होला, मलाई त्यस्तो गजल यदि
जस्तो यो मैले उदाहरण दिउँ है त, अब यो बुलबुल सञ्चालनकै क्रममा पनि मैले भेटेका केही विवादहरूमा चाहिँ आंशिक काफिया र पूर्ण काफियामा एक किसिमको विवाद रहिरहेको छ, अनि बहरमा लेख्नुपर्छ र गैर बहरमा लेख्नुपर्छमा एउटा विवाद छ, फेरि गजल र गैर गजलका गैर गजलवालाहरू समूह जस्तो गजललाई बनमारा भन्ने नै विद्वान पनि हुनुहुन्छ हाम्रै उसमा, अब तपाईँहरू बनमारा भन्ने कुरा सुन्ने पनि चाहनुहुन्न होइन, यो यो यी विविध खालका विवादहरूले गर्दा गजललाई फस्टाउन नदिएको नदिने एउटा कारक तत्त्व हो भन्ने कुरामा त दुई मत नहोला।
अब त्यो कमजोर मनस्थिति छ भने त्यो आत्तिनु पर्ने कुरा आउँछ। मलाई लाग्छ गजलको जति जति विरोध भयो, गजलप्रति जति तौतर्फी आक्रमण भयो, गजल झन् बलियो भएर आएको छ। उदाहरणको लागि गजललाई बनमार झाप नभनिएको भए, गजल अब आइन्दा लेख्नुहुन्न नभनिएको भए, त्यहाँदेखि अहिले यो जुन शक्तिशाली मध्यपश्चिम सुदूरपश्चिम र राजधानी बाहिर जुन राम्रा राम्रा गजलकारहरू जुन देखा परेका छ, त्यो देखा पर्ने थिएन, उनीहरूमा इख उत्पन्न गरिदियो त्यो भनाइले, उनीहरूमा एउटा उनीहरूले त्यो चुनौतीको रूपमा उनीहरूले स्वीकारे र गजल अब सङ्कटमा छ, हामीले त्यहाँदेखि सङ्गठितमा केही गर्नुपर्छ भनेर।
गजल क्षेत्रभित्रकै विवाद नि त, गजल क्षेत्रमा लागेकैहरूको विवाद नि त,
यो विवादले त मान्छेलाई निष्कर्षमा पुर्याउँछ नि, विवादले मान्छेलाई सचेत बनाउँछ, विवादले मान्छेमा त्यहाँदेखि त्यसलाई चासो दिएर पढ्न थाल्छ, किन यसो भनियो भने त्यो मान्छेको इच्छा शक्ति बढाइदिन्छ त्यो विवादले, तर त्यो विवादको लागि विवाद नभएर निष्कर्षमा पुर्याउने खालको विवाद छ भने कहिलेकाहीँ
तपाईँको पहिलो पनि हुँदो रहेछ। मैले फेरि अब पुरानै समयमा फर्काएँ तपाईँलाई, तपाईँको पहिलो गजल चाहिँ प्रकाशित कुन भएको थियो याद छ?
पहिलेको 2035 साल मलाई त्यो गजल जित्यो थियो, याद आउँदैन,
शब्द याद नआयो। 35 सालमा थियो,
पानीको चाहिँ रद्दी प्रयोग गरेर लेखिएको अभिव्यक्ति 35 साल असारको अभिव्यक्तिमा छापिएको छ। त्यसपछि दोस्रो गजल चाहिँ रूपरेखामा छापिएको थियो, जिन्दगी हो हाम्रो टुँडे खेल होइन हजुर, कसैको माया पाउनु फुटबलको खेल होइन हजुर भन्ने, त्यो चार शेरको गजल
त्यति बेला छापिएको गजलको अवस्था र अहिले गजलहरू छापिएको अवस्थालाई तपाईँले धेरै आकाश पातालको अन्तरमा
आफ्नो हकमा भन्नुभयो कि समग्र
समग्र मैले तपाईँको
बेलामा भन्दा अहिले त नि धेरै धेरै अन्तर आएको छ, किनभने त्यो बेलामा गजलको बारेमा गीत र गजलको तात्विक भेद के छ भने पनि मान्छेलाई थाहा थिएन। हामीले अलिअलि संरचनाको मोटामोटी ज्ञान मात्र थियो, हामीलाई संरचनाको मोटामोटी ज्ञान मात्रै थियो, तर गजलको त नि संरचना हामीलाई थाहा थियो, तर समाजको हाम्रो उमेरको अपरिपक्वताले समाजको संरचनाको हामीलाई ज्ञान थिएन। त्यो बेलामा अनुभूतिको तीव्रता पाइन्थेन, अहिलेको अनुभूतिको तीव्रता दिन थालेका थियौँ, अहिले सामाजिक दायित्वबोध पनि गर्न थालेका छौँ। अहिले चाहिँ अहिलेको गजलमा चाहिँ मान्छेहरूले त्यहाँनिर जस्तो सङ्गीतकारहरूले गायकहरूले पनि रुचि देखाउन थाले, अहिले उनीहरूले गीत र त्यहाँमा भन्दा पनि गजललाई प्राथमिकता पनि दिन थाले। त्यो कसरी भने अब त अहिले गजलमा पिएचडी गर्नेहरू भए, गजलमा थेसिस लेख्ने भए, अब गजल कोर्समा पनि पढ्यो, गजलका पत्र पत्रिका छाप छाप्ती थिए, हाम्रो पालामा त पत्रिकामा छापिनु पनि चिठा पढ्नु जस्तो थियो। यो सबले हेर्दाखेरि अहिले गजलमा पूर्ण सन्तोषजनक सन्तुष्ट हुन नसके पनि गजल उत्साहजनक छ र धेरै बिस्तारै बिस्तारै यसले चाहिँ
गुणात्मकतामा पनि वृद्धि
गुणात्मकतामा फर्को पनि मारेको।
अब मैले आउने हाम्रा तपाईँ भन्दा हामी कनिष्ठ धेरै कनिष्ठ पुस्ता हौँ, कनिष्ठ पुस्ताका गजलकारहरूलाई ल्याउँदाखेरि सोध्ने आम प्रश्न तपाईँलाई म सोध्दिनँ कति गजल लेखियो होला, कतिजना गजलकार बनाइयो होला भनेर, तर तपाईँले 14 अञ्चल 75 जिल्लाकै गजलको क्षेत्रलाई हेर्नुपर्दा होइन 2004 सालको जन्म 35 सालदेखि प्रकाशित रूपमै गजललाई ल्याएर चाहिँ नि प्रकट रूपमा आउनुभएको व्यक्तित्व, 14 अञ्चल 75 जिल्लाको अध्ययन गर्नुपर्दा चाहिँ गजल कहाँ कसरी फस्टाएको पाउनु भएको छ, कहाँ कुन ठाउँमा के कारणले नफस्टाएको देख्नु भएको छ, केही तपाईँको विवेचना आफ्नो छ?
मेरो हिसाबले चाहिँ नि अहिले मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका गजलकारमा जागरुकता सचेतता बढेको मैले पाएँ। उनीहरूको कविता पढ्दाखेरि उनीहरूको गजल पढ्दा म त्यहाँदेखि कविताको आनन्द लिन्छु र मलाई लाग्यो अब हिन्दी उर्दू गजलको समकक्ष पुग्नलाई अब हामी धेरै टाढा छैनौँ। धेरै अब त्यो समय पनि अब कसै कसैले अहिलेको समयलाई गजलको स्वर्णयुग पनि भन्दा रहेछन्। त्यो उनीहरूको आत्मरति पनि हुनसक्छ। र त्यो स्वर्णयुग गजलको नायक पनि त्यो गजल स्वर्णयुग गजलको चाहिँ एउटा इतिहास बनाउने त्यो कालखण्डमा चाहिँ पुग्ने चाहिँ पृष्ठभूमि चाहिँ अझका युवा गजलकारहरूले गरिराखेका छन् जस्तो मलाई लाग्छ।
अब हामी करिब करिब
सिक्ने प्रवृत्ति चासो दिएर अध्ययन गर्ने र यो गजलका अरूको गजल पढ्दा कुनै गजल सङ्ग्रह होस् या गजल छाप्यका किताबहरू पढ्दा यो गजलकारहरूको बिचमा म कहाँनिर छु भने आत्मविश्लेषण गर्ने परिपाटी पनि अहिले विकसित भएको मैले देखेको पाएको हुनाले म गजलको भविष्य सुनौलो भविष्यले एकदम आश्वस्त छु।
मैले एकपटक बाँकेको कुवलपुरको कार्यक्रममा चाहिँ श्रीमती ज्ञानवाकर पौडेलले पनि गजल वाचन गरेर सुनाउनु भएको देखेको थिएँ। घरभित्र पनि गजलकारहरू जन्माउनु भएको छ कि के हो
तपाईँको यो प्रश्नको आशय मैले बुझिनँ।
बाँके कोवलपुरमा भाउजूले पनि गजल वाचन गरेर स्टेजमा सुनाउनु भएको मैले पाएको थिएँ। तपाईँले घरभित्र पनि गजलकारहरू बनाउनु भएको छ भनेर सोधेको मैले
आफ्नो
घरभित्रको परिवारका सदस्यहरूलाई।
आफ्नो घरभित्र मैले गजलकार बनाएको छैन, मैले प्रेरित गरेका हुँ मेरो परिवारलाई, मेरो छोरी छोरीलाई पनि गजल लेख भनेर, तर उनीहरूको चासो भएन। मेरो श्रीमतीलाई पनि गजल लेख्न चासो भएन र मुक्तक चाहिँ लेख्न थालेको छ मेरो श्रीमतीले। र गजल किन तैँले किन गजल नलेख्या भनेर मैले सोद्धाखेरि उसले अभिमान सिनेमा हेरेको रहेछ। अभिमान सिनेमामा अमिताभ बच्चन र जय भादुडीको त्यो गीतमा चाहिँ त्यो प्रतिस्पर्धा बढेर त्यो पारिवारिक कलहहरू चाहिँ सम्बन्ध विच्छेद भएको चाहिँ त्यो कारणले ऊ झस्किएको रहेछ। र मेरो परिवारमा म बाहेक साहित्यिक वातावरण मेरो घरमा छैन, तर मेरो घरमा साहित्यिक वातावरण चाहिँ मलाई भेट्न आउने पाहुनाको कारणले साहित्यिक वातावरण चाहिँ पनि छ।
अनि नेपाली अहिलेको
कारणले मात्रै मेरो घरमा साहित्यिक वातावरण छ।
नेपाली गजलको अहिलेको साङ्गीतिक अवस्थालाई चाहिँ कसरी हेर्नु भएको छ?
साङ्गीतिक उत्साहजनक छ, प्रगति उन्मुख छ, सुधार उन्मुख छ। धेरै जस्तो शिव परिहार, जगदीश समाल त अब पलायन हुनुभयो, शक्ति बल्लभ, आनन्द कार्की लगायत, रमेश पोखरेल, अब दिनेश गौतम जसलाई
गुणात्मकता छ कि छैन मैले सोध्न खोजेको।
गुणात्मकता त अब हेर्नुहोस् त भारतको चाहिँ अगाडि भारतीय चाहिँ गजलकारको अगाडि राखेर त्यो हेर्ने हो भने त्यहाँनिर पक्कै पनि हामी धेरै पछाडि छौँ। उनीहरूको दीर्घकालिक साधना गरेर खारिएर आएका हुन्छन्। हाम्रो यहाँ त्यहाँनिर पैसा कमाउने एल्बम निकाल्ने, पैसा कमाउने र सङ्ख्या अरू सङ्ख्याको आधारमा अरू गायकलाई उछिन्ने त्यो मनोवृत्तिको चाहिँ कायम रहेसम्म यो चाहिँ यसमा सुधार चाहिँ आउँदैन।
अनि हाम्रो
विगतको तुलनामा त राम्रो स्थितिमा चाहिँ हामी छौँ।
अब अन्त्यमा तपाईँ आइसकेपछि बुलबुलमा केही सुधार गर्नुपर्ने पक्षहरू देख्नु भएको छ भने दिन सक्नुहुन्छ सुझाव?
सुधार गर्नुपर्ने पक्ष त मैले देखेको छैन। एउटा मलाई गर्व के लाग्छ भने जसले पनि बुलबुलमा को चाहिँ प्रसङ्ग लिएर आउँछन्, अहिले गजल कार्यक्रम धेरै अरू एफएममा पनि गजल विषयका कार्यक्रम भइरहेका छ, तर यो बुलबुलको यो उज्याला एफएमले जुन यो बुलबुल कार्यक्रम सुरु गरेको छ यो एक किसिमले गजलको प्रोग्रामको चाहिँ रोल मोडल कार्यक्रमको रूपमा मैले यसलाई लिएको छु। र धेरै युवा गजलकारहरूलाई को उनीहरूको प्रतिभालाई जस्तो एउटा म उदाहरणको लागि यो बुलबुलले के काम गरिरहेको छ यो उज्यालो एफएमको बुलबुलले भने त्यो ओसिएको सलाइको काँटी जहाँदेखि थन्किएको उसलाई त्यो बोल्न लायक त्यो सलाइको बट्टा चाहिँ यो बुलबुल कार्यक्रम हो। त्यो प्रतिभा चाहिँ सलाइको काँटी हो, त्यो बोल्न नसकिरहेको चाहिँ त्यो सलाइको काँटीलाई यो सलाइको बट्टाको काम चाहिँ यो बुलबुलले गरिरहेको छ। त्यस्तो गजलमा चाहिँ चासो भएको प्रतिभाहरूलाई जस्तो काम दिएको छ, अवसर दिएको छ, मलचल गरिरहेछ। बुलबुलको चाहिँ कार्यक्रम सुनेर धेरै गजलकारले मैले चाहिँ बुलबुलको कार्यक्रम सुनेर आफूलाई सच्याएको छु, सुधारेको छु भन्ने गजलकार युवा भाइहरू पनि देखेका छौँ। यो स्तर चाहिँ ले निरन्तरता राखोस् भन्ने चाहिँ मेरो यति हो। अरू चाहिँ
हस् हाम्रो कार्यक्रमसम्म आउनुभयो, धेरै धेरै धन्यवाद।
धन्यवाद। मैले पनि अब नयाँ कुराहरू भन्न पाएँ, आज अलिकति अनौपचारिक किसिमले यो कुराकानी गयो, यो चाहिँ मलाई मजा लाग्यो, यो पछ मलाई मजा लाग्यो।
हस् अर्को साता हामी छिटै नै अर्को साता नै त नभनौँ छिटै नै रवि प्राञ्जललाई ल्याउनेछु म अग्रज गजलकारहरूको समूहमा र बुधबार फेरि हाम्रो भेटघाट हुने नै छ तबसम्मको लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे ज्ञानवाकर पौडेलको यो गजल वाचन गर्दै बिदा हुँदैछौँ। विचारको खेती थालेछ उसले विचारको खेती थालेछ उसले अक्षरको माहुरी पालेछ उसले छाडेर चाहर्न मठ मन्दिर छाडेर चाहर्न मठ मन्दिर कस्तो कदम चालेछ उसले अक्षरको माहुरी पालेछ उसले किनेछ फेरि नयाँ किताब किनेछ फेरि नयाँ किताब पुरानो कोट टालेछ उसले अक्षरको माहुरी पालेछ उसले के सोचेर दिएको इनाम के सोचेर दिएको इनाम के सोचेर फालेछ उसले अक्षरको माहुरी पालेछ उसले उज्यालो हेर्न पुरै बस्ती उज्यालो हेर्न पुरै बस्ती घर आफ्नो बालेछ उसले अक्षरको माहुरी पालेछ उसले बाँकी छँदै अन्तिम दृश्य बाँकी छँदै अन्तिम दृश्य पर्दा खसाई हालेछ उसले विचारको खेती थालेछ उसले अक्षरको माहुरी पालेछ उसले।
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल बुल।